बात से रही है, नकारात्मक बहुत ज्यादा है।
तो जो दवाई ले रहे हैं उसकी वजह से तबीयत अच्छी नहीं है और चक्कर भी बहुत आ रहे हैं, तो दुआ फरमाइए अल्लाह ताला जल्द मुकम्मल दायमी शफा अता फरमाए। तो मुफ्ती तकी उस्मानी साहब दावत बरकातों के इस्लाही खुतबात के अंदर से तरतीबवार एक सिलसिला बनाया हुआ है, इस्लाम और हमारी ज़िंदगी, उसमें से कुछ हम पढ़ लेते हैं। और जो उन्वान है वो है नाप तोल में कमी और इसका वबाल। बिस्मिल्लाहिर्रहमानिर्रहीम। बुजुर्गाने मोहतरम और बरादराने अजीज, आपको ठीक है, मैंने आप हजरात के सामने सूरतुल मुतफ़फ़ीन की इब्तदाई आयात तिलावत की। इन आयात में अल्लाह ताला ने हमें एक बहुत बड़े गुनाह और मासियत की तरफ मुतवज्जे फरमाया है। वो गुनाह है कम नापना और कम तोलना। यानी जब कोई चीज़ किसी को बेची जाए तो जितना उस खरीदने वाले का हक है उससे कम तोल कर दे। अरबी में कम नापने और कम तोलने को मुतफ़फ़ीन कहा जाता है। और ये तदफीफ़ सिर्फ तिजारत और लेन देन के साथ मखसूस नहीं, बल्कि तदफीफ़ का मफहूम बहुत वसी है। और ये कि दूसरे का जो भी हक हमारे ज़िम्मे वाजिब है उसको अगर उसका हक कम देंगे तो ये तदफीफ़ के अंदर दाखिल हो जाएगा। आयत का तर्जमा यह है कि कम नाप लें और कम तोलने वालों के लिए अफसोस है। अल्लाह ताला ने वैल का लफ्ज़ इस्तेमाल किया है। वैल के मानी एक तो अफसोस के आते हैं और दूसरे मानी इसके दर्दनाक अजाब के आते हैं। इस दूसरे मानी के लिहाज से आयत का तर्जमा यह हुआ कि उन लोगों पर दर्दनाक अजाब है जो दूसरों का हक कम देते हैं और कम नापते और तोलते हैं। ये वो लोग हैं कि जब दूसरों से अपना हक वसूल करने का मौका आता है तो उस वक्त अपना हक पूरा लेते हैं। उस वक्त तो एक दमड़ी भी कर देने का मौका मिल जाए तो उस वक्त डंडी मार देते हैं, कम कर देते हैं, जितना हक देना चाहिए था उतना नहीं देते। आगे अल्लाह ताला फरमाते हैं कि क्या इन लोगों को ये ख्याल नहीं कि एक अजीम दिन में दोबारा ज़िंदा किए जाएंगे जिस दिन सारे इंसान रब्बुल आलमीन के सामने पेश होंगे। और उस वक्त इंसान को अपने छोटे से छोटे अमल को भी पोशीदा रखना मुमकिन नहीं होगा। और उस दिन हमारा आमाल नामा हमारे सामने आ जाएगा। तो क्या उन लोगों को ये ख्याल नहीं कि उस वक्त कम नाप कर और कम तोल कर दुनिया के चंद टकों का जो थोड़ा सा फ़ायदा और नफ़ा हासिल कर रहे हैं, ये चंद टकों का फ़ायदा उनके लिए जहन्नुम के अजाब का सबब बन जाएगा। इसलिए कुरान करीम ने बार बार कम नापने और कम तोलने की बुराई बयान फरमाई है, इससे बचने की ताकीद फरमाई है। और हज़रत शुएब अलैहिस्सलाम की कौम का वाक़िया भी बयान फरमाया है कि हज़रत शुएब अलैहिस्सलाम जो अपनी कौम की तरफ भेजे गए उस वक्त उनकी कौम बहुत सी मासियतों और नाफरमानियों में मुबतला थी। कुफर, शिर्क और बुतपरस्ती में तो मुबतला थी ही, इसके अलावा पूरी कौम कम नापने और कम तोलने में मशहूर थी। तिजारत करते थे लेकिन इसमें लोगों का हक पूरा नहीं देते थे। दूसरी तरफ वो एक इंसानियत सोच हरकत ये करते थे कि मुसाफरों को रास्ते में डराया करते और उन पर हमला करके लूट लिया करते थे। चुनाचे हज़रत शुएब अलैहिस्सलाम ने उनको कुफर, शिर्क और बुतपरस्ती से मना फरमाया और तौहीद की दावत दी। और कम नापने, कम तोलने और मुसाफरों को रास्ते में डराने और उन पर हमला करने से बचने का हुक्म दिया। लेकिन वो कौम अपनी बदामालियों में मस्त थी, इसलिए हज़रत शुएब अलैहिस्सलाम की बात मानने की बजाय उनसे ये पूछा क्या कि क्या तुम्हारी नमाज तुम्हें इस बात का हुक्म दे रही है कि हम इन माबूदों को छोड़ दें जिनकी हमारे आबाओ अजदाद इबादत करते हैं, या हम अपने माल में जिस तरह चाहें तसरुफ करना छोड़ दें। ये हमारा हाल है, हम इसे जिस तरह चाहेंगे हासिल करेंगे चाहे कम तोल कर माल हासिल करें या कम नाप कर हासिल करें या धोखा देकर हासिल करें, तुम हमें रोकने वाले कौन हो? इन बातों के जवाब में शुएब अलैहिस्सलाम उनको मोहब्बत और शफकत के साथ समझाते रहे और अल्लाह के अजाब और आखरत के अजाब से डराते रहे। लेकिन ये लोग बाज ना आए और बिल आखिर इनका वही अंजाम हुआ जो नबी की बात ना मानने वालों का होता है, वो ये कि अल्लाह ताला ने उन पर ऐसा अजाब भेजा जो शायद किसी और कौम की तरफ नहीं भेजा गया। वो अजाब इन पर इस तरह आया कि पहले 2-3 दिन मुतवातर पूरी बस्ती पर सख्त गर्मी पड़ी और ऐसा मालूम हो रहा था कि आसमान से अंगारे बरस रहे हैं और जमीन आग उगल रही है। हवस और तपश ने सारी बस्ती वालों को परेशान कर दिया। 3 दिन के बाद बस्ती वालों ने देखा कि अचानक एक बादल का टुकड़ा बस्ती की तरफ आ रहा है और इस बादल के नीचे ठंडी हवाएं चल रही हैं। चूंकि बस्ती के लोग 3 दिन से सख्त गर्मी की वजह से बिलबिलाए हुए थे, इसलिए सारे बस्ती वाले बहुत इश्तियाक के साथ बस्ती छोड़कर इस बादल के नीचे जमा हुए ताकि यहाँ ठंडी हवाओं का लुत्फ उठाएं। लेकिन अल्लाह ताला उन लोगों को बादल के नीचे इसलिए जमा करना चाहते थे कि सब पर एक साथ अजाब नाजिल फरमाएं। चुनाचे जब वो सब वहाँ जमा हो गए तो वही बादल जिससे ठंडी हवाएं आ रही थीं उसमें से आग के अंगारे बरसना शुरू हो गए और सारी कौम इन अंगारों का निशाना बनकर झुलस कर ख़त्म हो गई। इस वाक़े की तरफ अल्लाह ताला कुरान करीम में इन अल्फाज से इरशाद फरमाते हैं, यानी उन्होंने हज़रत शुएब अलैहिस्सलाम को झुटलाया, इसके नतीजे में उनको साइबान वाले दिन के अजाब ने पकड़ लिया। अल्लाह ताला हम सब की हिफाजत फरमाए। ये अजाब की वो शक्ल है जो सबको नज़र आ गई। बहुत सी ऐसी भी होती हैं कि इंसान अजाब में मुबतला होता है मगर वो उसको अजाब महसूस नहीं करता। छुपे हुए अजाब भी हैं, अल्लाह हिफाजत फरमाए। और एक जगह फरमाया कि यानी ये उनकी बस्तियां देखो जो उनकी हलाकत के बाद आबाद भी नहीं हो सकी, मगर बहुत कम हम ही इनके सारे माल दौलत और जायदाद के वारिस बन गए। वो तो ये समझ रहे थे कि कम नाप कर, कम तोल कर, मिलावट करके, धोखा देकर हम अपने माल और दौलत में इजाफा करेंगे, लेकिन वो सारी की सारी दौलत धरी की धरी रह गई। आज भी ये हकीकत है कि वो क्या खूब कहा है कि जो माल अल्लाह की राह में खर्च कर दिया या अपने ऊपर खर्च कर दिया वही हमारा, बाकी तो वारिसीन का ही है ना, तो वहीं का वहीं रह जाएगा चाहे जितना मर्जी कमा लिया हो धोखे से। अगर तुमने डंडी मारकर 1 तोला या 2 तोला, 1 छटांक या 2 छटांक माल खरीदार को कम दे दिया और चंद पैसे कमा लिए, देखने में तो ये पैसे हैं लेकिन हकीकत में आग के अंगारे हैं जिसको तुम अपने पेट में डाल रहे हो। हराम माल और हराम खाने के बारे में कुरान करीम में अल्लाह ताला ने फरमाया कि यानी जो लोग यतीमों का माल जुल्मन खाते हैं वो दर हकीकत अपने पेट में आग भर रहे हैं। जो लुकमे हलक से नीचे उतर रहे हैं ये हकीकत में आग के अंगारे हैं। अगरचे देखने में वो रुपया पैसा और माल और दौलत नज़र आ रहा है, क्योंकि अल्लाह के हुक्म के खिलाफ वर्जी करके और अल्लाह की मासियत और नाफरमानी करके ये पैसे हासिल किए गए हैं। ये पैसे और ये माल और दौलत दुनिया में भी तबाही का सबब है और आखरत में भी तबाही का सबब है। जैसे मैंने कहा ना, भी छुपे हुए अजाब भी होते हैं, तो बाज़ुका पैसे कमाने वाले को लगता नहीं है कि दुनिया में कोई उसको तबाही मिल रही है, मगर तबाही होती है। जैसे एक आदमी को कैंसर हो गया, उसको पता नहीं है कि कैंसर हो गया, फिर एकदम पता लगता है कि डॉक्टर साहब कहते हैं कि तो आप कैंसर की आखिरी स्टेज पर आ गए हैं। हालांकि तबाही कब से शुरू हुई हुई थी मगर उसको पता नहीं था। तो इसलिए अल्लाह ताला की ढील पर यह समझना कि कुछ मसला ख़राब नहीं है, अल्लाह ताला हम सब की इससे हिफाजत फरमाए। और ये कम नापना और कम तोलना सिर्फ तिजारत के साथ ही खास नहीं है, बल्कि कम नापना और कम तोलना अपने अंदर बहुत वसी मफहूम रखता है। चुनाचे हज़रत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ताला अन्हुमा जो इमामुल मुफस्सरीन हैं, सूरतुल मुतफ़फ़ीन की इब्तदाई आयात की तफसीर करते हुए फरमाते हैं कि यानी क़यामत के रोज़ सख्त अजाब उन लोगों को भी होगा جو اپنی نماز، زکوٰۃ اور روزے اور دوسری عبادات میں کمی کرتے ہیں۔ اس سے معلوم ہوا کہ عبادت میں کوتاہی کرنا، اس کو پورے آداب کے ساتھ ادا نہ کرنا بھی تخفیف کے اندر داخل ہے۔ ایک آقا مزدور سے پورا پورا کام لیتا ہے، اس کو ذرا بھی سہولت دینے کو تیار نہیں، لیکن تنخواہ دینے کے وقت اس کی جان نکلتی ہے اور پوری تنخواہ نہیں دیتا، صحیح وقت پر نہیں دیتا، ٹال مٹول کرتا ہے، یہ بھی ناجائز ہے، حرام ہے اور تخفیف میں داخل ہے۔ حضور صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، یعنی مزدور کو اس کی مزدوری پسینہ خشک ہونے سے پہلے ادا کرو۔ اس لیے جب تم نے اس سے مزدوری کرا لی، کام لے لیا، تو اب مزدوری دینے میں تاخیر کرنا جائز نہیں۔ حکیم الامت حضرت مولانا اشرف علی تھانوی صاحب رحمہ اللہ علیہ فرمایا کرتے کہ آپ نے ایک نوکر رکھا اور نوکر سے یہ طے کیا کہ تمہیں ماہانہ اتنی تنخواہ دی جائے گی اور روزانہ دو وقت کا کھانا دیا جائے گا، لیکن جب کھانے کا وقت آیا تو خود خوب پلاؤ زردے اڑائے، اعلیٰ درجے کا کھانا کھایا، اور بچا کھچا کھانا جس کو ایک معقول اور شریف آدمی پسند نہ کرے وہ نوکر کے حوالے کر دیا۔ یہ بھی تخفیف ہے، اس لیے کہ جب تم نے اس کے ساتھ دو وقت کا کھانا طے کر لیا تو اس کا مطلب یہ ہے کہ تم اس کو اتنی مقدار میں ایسا کھانا دو گے جو ایک معقول آدمی پیٹ بھر کر کھا سکے۔ لہذا اب اس کو بچا کھچا کھانا دینا اس کی حق تلفی ہے اور اس کے ساتھ ناانصافی ہے، لہذا یہ بھی تخفیف کے اندر داخل ہے۔ ایک شخص کسی محکمے میں، کسی دفتر میں 8 گھنٹے کا ملازم ہے، تو گویا اس نے یہ 8 گھنٹے اس محکمے کے ہاتھ فروخت کر دیے اور یہ معاہدہ کر لیا کہ میں 8 گھنٹے آپ کے پاس کام کروں گا اور اس کے عوض اس کو اجرت اور تنخواہ ملے گی۔ اب اگر وہ اجرت تو پوری لیتا ہے لیکن اس 8 گھنٹے کی ڈیوٹی میں کمی کر لیتا ہے اور اس میں سے کچھ وقت اپنے ذاتی کاموں میں صرف کر لیتا ہے، تو اس کا یہ عمل بھی تخفیف کے اندر داخل ہے، اللہ بچائے۔ حرام ہے، گناہ کبیرہ ہے، یہ بھی اسی طرح گناہگار ہے جس طرح کم ناپنے اور کم تولنے والا گناہگار ہے، اس لیے کہ اس نے اگر 8 گھنٹے کے بجائے 7 گھنٹے کام کیا تو 1 گھنٹے کی ڈیوٹی مار دی، گویا کہ اجرت کے وقت اپنا حق اجرت تو پورا لے لیا اور جب دوسرے کا حق دینے کا وقت آیا تو کم دے رہا ہے، لہذا تنخواہ کا وہ حصہ حرام ہوگا جو اس وقت کے بدلے میں ہوگا جو اس نے اپنے ذاتی کاموں میں استعمال کیا۔ کسی زمانے میں تو دفتروں میں ذاتی کام چوری چھپا کے ہوا کرتی تھی، مگر آج کل دفتروں کا حال یہ ہے کہ ذاتی کام چوری چھپے کرنے کی کوئی ضرورت نہیں، بلکہ کھلم کھلا اعلانیہ ڈنکے کی چوٹ پر کیا جاتا ہے۔ اپنے مطالبات پیش کرنے کے لیے ہر وقت تیار ہیں کہ تنخواہیں بڑھائیں، الاؤنس بڑھاؤ، فلاں فلاں مراعات ہمیں دو، اور اس مقصد کے لیے احتجاج کرنے، جلسے جلوس کرنے اور نعرے لگانے کے لیے، ہڑتال کرنے کے لیے ہر وقت تیار ہیں، لیکن یہ نہیں دیکھتے کہ ہمارے ذمے حقوق کیا عائد ہو رہے ہیں، ہم ان کو ادا کر رہے ہیں یا نہیں، ہم نے 8 گھنٹے ملازمت اختیار کی تھی، ان 8 گھنٹوں کو کتنی دیانت اور امانت کے ساتھ خرچ کیا، اس کی طرف بالکل کوئی دھیان نہیں ہے۔ یاد رکھو، ایسے ہی لوگوں کے لیے قرآن کریم میں فرمایا ہے کہ ان لوگوں کے لیے دردناک عذاب ہے جو دوسروں کے حقوق میں کمی کرتے ہیں، اور جب دوسروں سے حقوق وصول کرنے کا وقت آتا ہے تو اس وقت پورا پورا لیتے ہیں۔ یاد رکھو، اللہ تعالیٰ کے یہاں ایک ایک منٹ کا حساب ہوگا، اس میں کوئی رعایت نہیں کی جائے گی۔ اللہ تعالیٰ کے یہاں ایک ایک منٹ کا حساب ہوگا، اس میں کوئی رعایت نہیں کی جائے گی۔ آپ حضرات نے دارالعلوم دیوبند کا نام سنا ہوگا، اس آخری دور میں اللہ تعالیٰ نے اس ادارے کو اس امت کے لیے رحمت بنا دیا اور یہاں ایسے لوگ پیدا ہوئے جنہوں نے صحابہ اکرام رضوان اللہ تعالیٰ علیہم اجمعین کی یادیں تازہ کر دیں۔ میں نے اپنے والد ماجد حضرت مفتی محمد شفیع صاحب قدس اللہ سرہ سے سنا کہ دارالعلوم دیوبند کے ابتدائی دور میں اساتذہ کا یہ معمول تھا کہ دارالعلوم کے وقت میں اگر کوئی مہمان ملنے کے لیے آ جاتا تو جس وقت وہ مہمان آتا उस वक्त घड़ी देखकर वक्त नोट कर लेते हैं, और ये नोट कर लेते हैं कि ये मेहमान मदरसा के औकात में इतना वक्त मेरे पास रहा, पूरा महीना इसी तरह करते। और जब महीना ख़त्म हो जाता तो उस्ताद एक दरख्वास्त पेश करते कि चूँकि फ़लाँ फ़लाँ अय्याम में इतनी इतनी देर तक मैं मेहमान के साथ मशगूल रहा, इस वक्त को दारुल उलूम के काम में सर्फ नहीं कर सका, लिहाजा मेरी तनख्वाह में से इस वक्त की तनख्वाह काट ली जाए। अल्लाह हम सबको भी ऐसी दयानत, ऐसे दिल के ज़िंदा होने, एहसास के ज़िंदा होने की तौफीक अता फरमाए। आज तनख्वाह बढ़ाने की दरख्वास्त देने के बारे में तो आप रोज़ाना सुनते हैं, लेकिन ये कहीं नहीं सुनने में आता कि किसी ने यह दरख्वास्त दी हो कि मैंने दफ्तरी औकात में इतना वक्त ज़ाती काम में सर्फ किया है, लिहाजा मेरी इतनी तनख्वाह काट ली जाए। ये अमल वही शख्स कर सकता है जिसको अल्लाह ताला के सामने पेश होने की फिक्र हो। आज हर शख्स अपने गिरेबान में मुंह डालकर देखे, मजदूरी करने वाले, मुलाजमत करने वाले लोग कितना वक्त दयानतदारी के साथ अपनी ड्यूटी पर सर्व कर रहे हैं। आज हर जगह फसाद बरपा है, खल्के खुदा परेशान है, दफ्तर के बाहर धूप में खड़ी है, और साहब बहादुर अपने एयर कंडीशन कमरे में मेहमानों के साथ गपशप में मसरूफ हैं। चाय पी जा रही है, नाश्ता हो रहा है। इस तर्ज अमल में एक तरफ तो तनख्वाह हराम हो रही है और दूसरी तरफ खल्के खुदा को परेशान करने का गुनाह अलग से हो रहा है। एक सरकारी महकमे के जिम्मेदार अफसर ने मुझे बताया कि मेरे जिम्मे ये ड्यूटी है कि मैं मुलाजमों की हाजिरी लगाऊं, एक हफ्ता के बाद हफ्ता भर का चट्ठा तैयार करके अफसर बाला को पेश करता हूँ ताकि उसके मुताबिक तनख्वाहें तैयार की जाएं, और मेरे महकमे में नौजवानों की तादाद काफ़ी ज़्यादा है, और वो ऐसे हैं जो मारपीट वाले नौजवान हैं। उनका हाल ये है कि अव्वलन तो दफ्तर में आते ही नहीं हैं, और अगर कभी आते भी हैं तो एक दो घंटे के लिए आते हैं, और यहाँ आकर भी ये करते हैं कि दोस्तों से मुलाकात करते हैं, कैंटीन में बैठकर गपशप करते हैं, और मुश्किल से आधा घंटा दफ्तरी काम करते हैं और चले जाते हैं। मैंने हाजिरी के रजिस्टर में लिख दिया कि ये हाजिर नहीं हुए तो वो लोग पिस्तौल और रिवॉल्वर लेकर मुझे मारने के लिए आ गए। हाजिर चूँकि कराची में होते हैं, उनके पास कराची में ये साहब आए होंगे वल्लाहु आलम, और कहा कि हमारी हाजिरी क्यों नहीं लगाई, फौरन हमारी हाजिरी लगाओ। अब मुझे बताएं कि मैं क्या करूं, अगर हाजिरी लगाता हूं तो झूठ होता है, अगर नहीं लगाता तो इन लोगों के इंतकाम और गजब का निशाना बनता हूं, मैं क्या करूं। तो आज हमारे दफ्तरों का ये हाल है। और भाइयों, सबसे बड़ा हक अल्लाह ताला का हक है, और उस हक की अदायगी में कमी करना भी कम नापने कम तोलने में दाखिल है। मसलन नमाज अल्लाह ताला का हक है, और नमाज का तरीका बता दिया गया कि इस तरह क़याम करो, इस तरह रुकू करो, इस तरह सजदा करो, इस तरह इत्मीनान के साथ, और इस तरह इत्मीनान के सारे अरकान अदा करो। अब आपने जल्दी जल्दी बग़ैर इत्मीनान के एक मिनट के अंदर नमाज पढ़ ली, ना सजदा इत्मीनान से किया, ना रुकू इत्मीनान से किया, तो आपने अल्लाह ताला के हक में कोताही कर दी। चुनाचे हदीस शरीफ में आता है कि एक साहब ने जल्दी जल्दी नमाज अदा कर ली, ना रुकू इत्मीनान से किया, ना सजदा इत्मीनान से किया, तो एक साहबी ने उनकी नमाज देखकर फरमाया, तुमने नमाज के अंदर तदफीफ की, यानी अल्लाह ताला का पूरा हक अदा नहीं किया। याद रखिए, किसी का भी हक हो, चाहे अल्लाह ताला का हक हो या बंदे का हक हो, उसमें जब कमी और कोताही की जाएगी तो ये नाप तोल में कमी के हुक्म में दाखिल होगी, और इस पर वो सारी वईदें सादिक आएंगी जो कुरान करीम ने नाप तोल की कमी पर बयान की हैं। इसी तरह तदफीफ के वसी मफहूम में ये बात भी दाखिल है कि जो चीज़ फरोख्त की वो खालिस नहीं बल्कि इसके अंदर मिलावट कर दी। ये मिलावट करना कम नापने कम तौलने से में इस लिहाज से दाखिल है। मसलन आपने एक सेर आटा फरोख्त किया, लेकिन इस एक सेर आटे में खालिस आटा तो आधा सेर है और आधा सेर कोई और चीज़ मिला दी। इस मिलावट का नतीजा ये हुआ कि खरीदार का जो हक था कि उसको एक सेर आटा मिलता, वो हक उसको पूरा नहीं मिला, इसलिए ये भी हक में तल्फी है। बाज़ लोग ये इश्काल करते हैं कि हम خوردہ فروش ہیں، ہمارے پاس تھوک فروشوں کی طرف سے جیسا مال آتا ہے وہ ہم آگے فروخت کر دیتے ہیں، لہذا اس صورت میں ہم ملاوٹ تو نہیں کرتے، ملاوٹ تو تھوک فروش کرتے ہیں، لیکن ہمیں لا محالہ وہ چیز ویسے ہی آگے فروخت کرنی پڑتی ہے۔ اس اشکال کا جواب یہ ہے کہ اگر ایک شخص خود مال نہیں بناتا اور نہ ملاوٹ کرتا ہے بلکہ دوسرے سے مال لے کر آگے فروخت کرتا ہے، تو اس صورت میں خریدار کے سامنے یہ بات واضح کر دے کہ میں اس بات کا ذمہ دار نہیں ہوں کہ اس میں اصل کتنا ہے اور ملاوٹ کتنی ہے، میری بات معلومات البتہ کے مطابق اتنی اصلیت ہے اور اتنی ملاوٹ ہے، لیکن ہمارے بازاروں میں بعض چیزیں ایسی ہیں جو اصلی اور خالص ملتی ہی نہیں ہیں، بلکہ جہاں سے بھی لوگے ملاوٹ شدہ ہی ملے گی، اور سب لوگوں کو یہ بات معلوم بھی ہے کہ یہ چیز اصلی نہیں ہے بلکہ اس میں ملاوٹ ایسی ہے۔ ایسی صورت میں وہ تاجر جو اس چیز کو دوسرے سے خرید کر لایا ہے اس کے ذمے ضروری نہیں کہ وہ ہر شخص کو اس چیز کے بارے میں بتائے، اس لیے ہر شخص کو اس کے بارے میں یہ معلوم ہے کہ یہ خالص نہیں ہے، لیکن اگر یہ خیال ہو کہ خریدنے والا اس چیز کی حقیقت سے بے خبر ہے تو اس صورت میں اس کو بتانا چاہیے کہ یہ چیز خالص نہیں ہے بلکہ اس میں ملاوٹ ہے۔ اسی طرح اگر بیچے جانے والے سامان میں کوئی عیب ہو وہ عیب خریدار کو بتا دینا چاہیے تاکہ اگر وہ شخص اس عیب کے ساتھ اس کو خریدنا چاہتا ہو تو خرید لے ورنہ چھوڑ دے۔ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یعنی جو شخص عیب دار چیز فروخت کرے اور اس عیب کے بارے میں وہ خریدار کو نہ بتائے کہ اس کے اندر یہ خرابی ہے تو ایسا شخص مسلسل اللہ کے غضب میں رہے گا اور ملائکہ ایسے آدمی پر مسلسل لعنت بھیجتے رہتے ہیں، اللہ ہم سب کی حفاظت فرمائے۔ ایک مرتبہ حضور صلی اللہ علیہ وسلم بازار تشریف لے گئے، وہاں آپ نے دیکھا کہ ایک شخص گندم بیچ رہا ہے، آپ اس کے قریب تشریف لے گئے اور گندم کی ڈھیری میں اپنا ہاتھ ڈال کر اس کو اوپر نیچے کیا تو یہ نظر آیا کہ اوپر تو اچھا گندم ہے اور نیچے بارش اور پانی کے اندر گیلا ہو کر خراب ہو جانے والا گندم ہے۔ اب دیکھنے والا جب اوپر سے دیکھتا ہے تو اس کو یہ نظر آتا ہے کہ گندم تو بہت اچھا ہے۔ حضور صلی اللہ علیہ وسلم نے اس شخص سے فرمایا کہ تم نے یہ خراب والا گندم اوپر کیوں نہیں رکھا، تاکہ خریدار کو معلوم ہو جائے کہ یہ گندم ایسا ہے وہ لینا چاہے تو لے لے، نہ لینا چاہے تو چھوڑ دے۔ اس شخص نے جواب دیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، بارش کی وجہ سے کچھ گندم خراب ہو گئی تھی اس لیے میں نے اس کو نیچے کر دیا۔ آپ نے فرمایا کہ ایسا نہ کرو بلکہ اس کو اوپر کر دو۔ پھر آپ نے ارشاد فرمایا کہ جو شخص دھوکہ دے وہ ہم میں سے نہیں، یعنی جو شخص ملاوٹ کر کے دھوکہ دے کر بظاہر تو خالص چیز بیچ رہا ہے لیکن حقیقت میں اس میں کوئی دوسری چیز ملا دی گئی ہے، یا بظاہر تو پوری چیز دے رہا ہے لیکن حقیقت اس سے کم دے رہا ہے، تو یہ غش اور دھوکہ ہے، اور جو شخص یہ کام کرے وہ ہم میں سے نہیں، یعنی مسلمانوں میں سے نہیں۔ یہ دیکھیے ایسے شخص کے بارے میں حضور صلی اللہ علیہ وسلم کتنی سخت بات فرما رہے ہیں، لہذا جو چیز بیچ رہے ہو اس کی خریدار کو حقیقت بتا دو کہ اس کی یہ حقیقت ہے، لیکن خریدار کو دھوکے میں اور اندھیرے میں رکھنا منافقت ہے، مسلمان اور مومن کا شیوا نہیں۔ حضرت امام ابو حنیفہ رحمہ اللہ علیہ، جن کے ہم آپ سب مقلد ہیں، بہت بڑے تاجر تھے، کپڑے کی تجارت کرتے تھے، لیکن بڑے سے بڑے نفع کو اس حدیث پر عمل کرتے ہوئے قربان کر دیا کرتے تھے۔ چنانچہ ایک مرتبہ ان کے پاس کپڑے کا ایک تھان آیا جس میں کوئی عیب تھا، چنانچہ آپ نے اپنے ملازموں کو جو دکان پر کام کرتے تھے کہہ دیا کہ یہ تھان فروخت کرتے وقت گاہک کو بتا دیا جائے کہ اس کے اندر یہ عیب ہے۔ چند روز کے بعد ایک ملازم نے وہ تھان فروخت کر دیا اور عیب بتانا بھول گیا۔ جب امام صاحب نے پوچھا کہ اس عیب دار تھان کا کیا ہوا، اس ملازم نے بتایا کہ حضرت میں نے تو اس کو فروخت کر دیا۔ اب اگر کوئی اور مالک ہوتا تو اس ملازم کو شاباش دیتا کہ تم نے عیب دار تھان فروخت کر دیا، مگر امام صاحب نے پوچھا کہ تم نے کیا اس کو عیب بتا دیا تھا، ملازم نے جواب دیا کہ میں عیب بتانا بھول گیا۔ آپ نے پورے شہر کے اندر اس گاہک کی تلاش شروع کر دی جو وہ عیب دار تھان خرید کر لے گیا تھا۔ کافی تلاش کے بعد وہ گاہک مل گیا تو آپ نے اس کو بتایا کہ جو تھان آپ میری دکان سے خرید کر لائے ہیں اس میں فلاں فلاں عیب ہے، اس لیے آپ وہ تھان مجھے واپس کر دیں اور اگر اسی عیب کے ساتھ رکھنا چاہیں تو آپ کی خوشی۔ آج ہم لوگوں کا یہ حال ہو گیا ہے کہ نہ صرف یہ کہ ہم عیب نہیں بتاتے بلکہ جانتے ہیں کہ یہ عیب دار سامان ہے، اس میں فلاں فلاں خرابی ہے، اس کے باوجود قسمیں کھا کر یہ باور کراتے ہیں کہ بہت اچھی چیز ہے، اعلیٰ درجے کی چیز ہے، اس کو خرید لیں۔ ہمارے اوپر یہ جو اللہ تعالیٰ کا غضب نازل ہو رہا ہے کہ پورا معاشرہ عذاب میں مبتلا ہے، ہر شخص بد امنی اور بے چینی اور پریشانی میں مبتلا ہے، کسی شخص کی بھی جان مال آبرو محفوظ نہیں ہے، یہ عذاب ہمیں ہمارے ان گناہوں کا نتیجہ اور وبال ہے کہ ہم نے محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بتائے ہوئے طریقوں کو چھوڑ دیا۔ سامان فروخت کرتے وقت اس کی حقیقت لوگوں کے سامنے واضح نہیں کرتے، ملاوٹ دھوکہ فریب عام ہو چکا ہے۔ اسی طرح آج شوہر بیوی سے تو سارے حقوق وصول کرنے کو تیار ہے، وہ ہر بات میں میری اطاعت بھی کرے، کھانا بھی پکائے، گھر کا انتظام بھی کرے، بچوں کی پرورش بھی کرے، ان کی تربیت بھی کرے اور میرے ماتھے پر شکن بھی نہ آنے دے، اور چشم و آبرو کے اشارے کی منتظر رہے، یہ سارے حقوق وصول کرنے کو شوہر تیار ہے، لیکن جب بیوی کے حقوق ادا کرنے کا وقت آئے اس وقت ڈنڈی مار جائے، نہ ان کو ادا کرے۔ حالانکہ قرآن کریم میں اللہ تعالیٰ نے شوہروں کو حکم دیا ہے، یعنی بیویوں کے ساتھ نیک برتاؤ کرو، اور حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، حدیث کا مفہوم ہے کہ تم میں سے بہترین شخص وہ ہے جو اپنی عورتوں کے حق میں بہتر ہو۔ ایک اور حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ عورتوں کے حق میں بھلائی کرنے کی نصیحت کو قبول کر لو، یعنی ان کے ساتھ بھلائی کا معاملہ کرو، اللہ اور اللہ کے رسول تو ان کے حقوق کی ادائیگی کی اتنی تاکید فرما رہے ہیں، لیکن ہمارا یہ حال ہے کہ ہم اپنی عورتوں کے پورے حقوق ادا کرنے کو تیار نہیں۔ یہ سب کم ناپنے کم تولنے کے اندر داخل ہے اور شرم حرام ہے۔ ساری زندگی میں بیچاری عورت کا ایک ہی مال حق شوہر کے ذمہ واجب ہوتا ہے، وہ ہے مہر، وہ بھی شوہر ادا نہیں کرتا۔ ہوتا یہ ہے کہ ساری زندگی تو مہر ادا نہیں کیا، جب مرنے کا وقت قریب آیا تو بسترے مرگ پر پڑے ہیں، دنیا سے جانے والے ہیں، رخصتی کا منظر ہے، اس میں بیوی سے کہتے ہیں کہ مہر معاف کر دو۔ اب اس موقع پر بیوی کیا کرے؟ کیا رخصت ہونے والے شوہر سے یہ کہہ دے کہ میں معاف نہیں کرتی؟ چنانچہ اس کو مہر معاف کرنا پڑتا ہے۔ ساری عمر اس سے فائدہ اٹھایا، ساری عمر تو اس سے حقوق طلب کیے، لیکن اس کا حق ادا کرنے کا وقت آیا تو ڈنڈی مار گئے۔ یہ تو مہر کی بات تھی۔ نفقہ کے اندر شریعت کا بھی یہ حکم ہے کہ اس کو اتنا نفقہ دیا جائے کہ وہ آزادی اور اطمینان کے ساتھ گزارا کر سکے، اگر اس میں کمی کرے تو یہ بھی کم ناپنے اور کم تولنے کے اندر داخل ہے اور حرام ہے۔ خلاصہ یہ ہے کہ جب کسی کا کوئی حق دوسرے کے ذمے واجب ہو اور وہ اس کو پورا ادا کرے، اس میں کمی نہ کرے، ورنہ اس عذاب کا مستحق ہوگا جس عذاب کی امیدیں اللہ تعالیٰ نے آیت میں بیان فرمائی ہیں۔ سچی بات یہ ہے کہ ہم نے جتنی باتیں پڑھی ہیں یہ ہمارے عمل میں تبھی آ سکتی ہیں جب ہمارا ان کی طرف دھیان جائے، اور دھیان ان باتوں کی طرف جانا تبھی ممکن ہوتا ہے جب انسان کا اللہ تعالیٰ سے تعلق بن جائے، اس کو اس بات کی فکر ہو کہ کہیں اللہ تعالیٰ مجھ سے ناراض نہ ہو جائے۔ اور اللہ تعالیٰ سے تعلق بنانا اس کے لیے اللہ تعالیٰ نے ہمیں ذکر کی نعمت عطا فرمائی ہے۔ ذکر کرنے سے انسان کا دل صاف شفاف ہوتا ہے، تو جہاں پہ بھی کوئی کھٹکا ہوتا ہے ایسے ہی ہوتا ہے جیسے کالا دھبا سفید کپڑے پہ فوراً دل متوجہ ہو جاتا ہے، اور پھر ایسے میں اللہ کے نیک بندے اہل علم سے پوچھ کر رہنمائی حاصل کر کے اللہ کی رضا والے معاملے کے مطابق فیصلہ کرتے ہیں، تدبیر کرتے ہیں، محنت کرتے ہیں۔ تو یہ سب علم حاصل کرنے کی برکت، فکر کرنے کی برکت، یہ ذکر کے نتیجے میں انسان کو حاصل ہوتی ہے کہ اس کے نتیجے میں دل اپنا اصلی کام کرنے لگ پڑتا ہے، یعنی اللہ تعالیٰ کو راضی کرنے کی فکر شروع کرنا۔ تو تھوڑی دیر ہم ذکر کی مشق کر لیتے ہیں۔ اللہ تعالیٰ قرآن مجید میں فرماتے ہیں، اعوذ باللہ من الشیطان الرجیم، واذکر ربک فی نفسک تضرعا وخیفۃ ودون الجہر من القول بالغدو والآصال ولا تکن من الغافلین۔ آیت کا ترجمہ ہے، اور اپنے رب کا صبح و شام ذکر کیا کرو اپنے دل میں بھی عاجزی اور خوف کے جذبات کے ساتھ، اور زبان سے بھی آواز بہت بلند کیے بغیر، اور ان لوگوں میں شامل نہ ہو جانا جو غفلت میں پڑے ہوئے ہیں۔ تو جیسے کہ اس آیت میں بھی آپ دیکھ سکتے ہیں کہ ذکر کرنے کا ایک طریقہ ذکر خفی بھی بتایا، زبان سے ذکر کرنے کا بھی ہے، نماز پڑھنا بھی ہے، تلاوت کرنا بھی ہے، تو ایک طریقہ یہ بھی ہے۔ تو دل کو غفلت سے بیدار کرنے کا ایک علاج جو اللہ تعالیٰ قرآن مجید میں بتا رہے ہیں وہ یہ ہے کہ چپکے چپکے اللہ تعالیٰ کو دل میں بسا لو، رچا لو۔ اللہ تعالیٰ قرآن مجید میں فرما رہے ہیں کہ جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد کروں گا۔ تو اللہ تعالیٰ کو جب ہم یاد فرمائیں گے تو اللہ تعالیٰ کی رحمت کی نظر ہمارے دلوں پر پڑے گی، دلوں میں نور آئے گا، دلوں کو روحانی غذا ملے گی، دل میں پاکیزگی آئے گی، گندگی نکلے گی، پاکیزہ جذبات آئیں گے، گندے جذبات نکلیں گے، ہر اطاعت کی طرف رغبت ہوگی، ہر نافرمانی سے نفرت ہوگی۔ اللہ تعالیٰ فرماتے ہیں قرآن مجید میں کہ رب کو اس کے نام سے یاد کرو خالی ہو کر، یعنی تنہائی میں بیٹھ کر اللہ کے نام کی مشق کرو، اللہ کو دل میں بسا لو، رچا لو، اور اللہ کا نام اللہ 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 اللہ۔ پھر فرمایا فتوارا قسموں کا کہ اللہ کا نام بہت بابرکت ہے، اس کے تبرک کو لینا ہے، اس کی برکت کو لینا ہے، اس کو دل پر لکھ لیں، اس کو دل میں نقش کر لیں، اس کو دل میں بسا لیں، جیسے جس کو پسند ہو، خوشنما رنگ میں۔ اور جو تصور ہے اس میں بھی بڑی تاثیر اللہ تعالیٰ نے رکھی ہے، جب انسان کسی اچھے موقع کو یاد کرتا ہے تو ایک دم ہونٹوں پہ مسکراہٹ آ جاتی ہے، سامنے بیٹھے والا پوچھتا ہے جی کس بات پہ ہنس رہے ہیں، کوئی تکلیف دہ واقعہ یاد آ جائے انسان دکھی ہو جاتا ہے۔ تو اس لیے اگر تصور ہو کہ میرے دل پر اللہ لکھا ہے، میں اللہ کا ذکر کر رہا ہوں، اللہ کی رحمتیں نازل ہو رہی ہیں، اس کی بھی اپنی تاثیر ہے۔ اور حضرت ثانی رحمہ اللہ فرماتے ہیں کہ بعض اوقات یہ ہوتا ہے کہ دل ہی دل میں ذکر کرنے والے کو شیطان ایسے اچک لیتا ہے کہ ذہن کچھ اور سوچنا شروع کر دیتا ہے، وہ ان سوچوں میں چلا جاتا ہے، ذکر سے ہٹ جاتا ہے۔ تو تصور ماننے سے ایک مدد یہ بھی ملتی ہے کہ اگر تصور ہٹ گیا تو یہ اس کو پتہ لگ جاتا ہے کہ میں ذکر سے ہٹ گیا، تو واپس ذکر کی طرف آنے میں آسانی ہو جاتی ہے۔ تو لہذا اللہ کے نام کو تصور کریں کہ دل پر لکھا ہوا ہے، اللہ کی محبت بڑھ جائے گی، شوق بڑھے گا، اطاعت کی طرف رغبت بڑھے گی۔ اسی لیے اس کو دل پر نقش کر کے دل میں اس کی تکرار محبت کے ساتھ، تصور کے ساتھ، اللہ 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 اللہ، اتنی تکرار کریں، اتنی تکرار کریں کہ جس کا نام لے رہے ہیں وہ ہمارے دھیان خیال میں ہر وقت رہنے لگے، ہمارے رگ رگ ریشے ریشے میں اس کا دھیان سما جائے، ہمارے خیالوں میں سما جائے، اور پھر اس سے حیا آئے۔ تنہائیوں میں بھی غلط کام کرنے کی ہمت نہ ہو، غلط خیال پہ بھی شرم سے پانی پانی ہو جائے، تو تصور کی آنکھ سے دیکھیں کہ دل پر کیا لفظ لکھا ہے، تصور کی زبان سے تکرار کریں اللہ، اور اللہ سے مانگیں کہ جو اس سے مقصود ہے وہ حاصل ہو، دل میں پاکیزگی، دل میں قوت، اللہ ہمیں عطا فرما دے۔ تھوڑی دیر ذکر کر لیں، بسم اللہ۔ اللہ اکبر اللہ اکبر اللہ اکبر یا ذل جلال والاکرام اللهم صل علی محمد وعلی آل محمد وبارک وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین اللهم اغفر لنا وللمؤمنین والمؤمنات والمسلمین والمسلمات اللهم اغفر لنا ولوالدينا والمؤمنين والمؤمنات والمسلمين والمسلمات ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار یا اللہ جن لوگوں کے سینے ایمان سے منور نہیں ان کو دین اسلام میں داخل فرما دے یا اللہ ہم جو پیدائشی مسلمان ہیں ہمیں پکا سچا مسلمان بنا دیجیے جیسا آپ ہمیں دیکھنا چاہتے ہیں ویسا بنا دیجیے یا اللہ ہمارے ظاہر اور باطن کی کامل اصلاح فرما دے یا اللہ کامل اتباع شریعت کامل اتباع سنت عطا فرمائے یا اللہ ہمیں ہمارے حضرت جی سے مستفید ہونے کی توفیق عطا فرمائے اللہ حضرت جی کو شفائے عاجلہ کاملہ مستمرہ عطا فرما دے یا اللہ عافیت والا معاملہ فرما دیجیے اپنا فضل فرما دے یا اللہ عافیت کے ساتھ دین کی خدمات کرنے کی توفیق عطا فرمائے یا اللہ جن ظالموں کے مقدر میں ان کی کرتوتوں کے سبب ہدایت نہیں یا اللہ ان کو عبرت کا نشان بنائے ظالموں کو ہدایت دیجیے مظلوموں کی مدد فرمائیے یا اللہ ہم آپ سے آپ کو مانگتے ہیں اپنا قرب عطا فرما دیجیے یا اللہ جنت میں آپ صلی اللہ علیہ وسلم کی رفاقت عطا فرما دیجیے یا اللہ جو کام آپ نے ہمارے ذمے لگائے جیسے آپ کو پسند ہے ویسے پورے کروا دیجیے جو بیکار بوجھ ہم نے اٹھا لیے کسی نے ہم پر ڈال دیے بطور امتحان ڈل گئے وہ زائل فرما دیجیے یا اللہ ہماری ہمارے اہل و عیال کی آل اولاد کی آنے والی نسلوں کی اللہ حفاظت فرما دیجیے ہم سب دینی تعلیم و تربیت ویسی حاصل فرمائیں جیسے آپ کو پسند ہے یا اللہ موت کے وقت کی گڑبڑ سے محفوظ فرمائیے قبر کی حشر کی تکلیف سے محفوظ فرمائیے یا اللہ جہنم سے بچائیے آپ سے جنت مانگتے ہیں جنت عطا فرمائیے جنت میں آپ صلی اللہ علیہ وسلم کی رفاقت مانگتے ہیں ہم اس لائق تو نہیں اپنا فضل فرما دیں یا اللہ پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے جو خیر کی دعائیں مانگی وہ سب آپ کے حضور پیش ہیں جن شرور فتن سے پناہ مانگی ہم آپ سے بھی پناہ مدد مانگتے ہیں ہماری ان تمام شرور فتن سے حفاظت فرمائی یا ذل جلال والاکرام وصلی اللہ تعالی رسول ہی خیر خلقی محمد صلی اللہ علیہ وسلم